नेपाल दर्पणमा साथी मल्लिका थापासँगै टेकमान साक्यको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया, स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
224 जना थपिएसँगै कोरोना संक्रमितको संख्या 19,771 पुग्यो। अहिलेसम्म 14,399 कोरोनालाई जिते 56 जनाको ज्यान गयो।
सावधानी नअपनाउँदा कोरोनाको जोखिम झन बढ्यो। महोत्तरीको जलेश्वर नगरपालिकामा निषेधाज्ञा, विराटनगरमा लकडाउन। अग्रपंक्तिमा काम गर्ने सुरक्षाकर्मी र स्वास्थ्य कर्मीसँगै समूहमा बस्नेलाई संक्रमण बढ्दो।
समूहमा बस्नेहरूलाई अहिले कोविड-19 को संक्रमण बढ़िरहेको छ। यसको उदाहरण चाहिँ प्रहरीहरूमा पोजिटिभ आउनु, स्वास्थ्यकर्मीहरूमा पोजिटिभ आउनु।
कोरोना महामारी र जोखिमपछि युवालाई देशभित्रै आमदानी गर्ने अवसर, खेतीबाली र पशुपालन मुख्य विकल्प।
हाम्रो उत्पादित दूध, मासु, फलफूल, अण्डाहरू यी सबैलाई सहिलेसँग बजार पनि पाउन सकिन्छ।
दक्षिण सुडानका 13 लाख बालबालिका कुपोषणको उच्च जोखिममा, स्तनपान गराउने आमालाई सहयोग गर्न युनिसेफको आग्रह।
र काठमाडौँ आएको 5 दिनपछि मात्रै खेलाडीको कोरोना परीक्षण हुने।
तपाईँलाई थाहा छ आज मैले गेममा के गरे? अनि मैले त्यहाँ हेलिकप्टरबाट जम्प गरिदिए, अनि म दुश्मनको टाउकोमा टेकेर पहाडमाथि चढे, अनि दुश्मनहरू मेरो
चाहेर पनि मनभरिका कुरा गर्न सकिएन। चिन्ता नगर्नुहोस्, लिनुहोस् एनसेलको एन्डलेस कुराकानी प्लस प्याक। कर बाहेक मात्र रु 75 प्रति हप्तामा हरेक दिन पाउनुहोस् 100 मिनटको टॉक टाइम। अब मन खोलेर कुरा गर्नुहोस्। साथै 15 दिने र 30 दिने प्याकहरू नि उपलब्ध छन्। आजै एन्डलेस कुराकानी प्लस प्याक खरिद गर्न *17118*7# गर्नुहोस्।
होइन, यो एमसिसी नेपालको संविधान भन्दा पनि माथि छ भन्ने कुरा पो आयो त।
के नचाहिँदा कुरा गरेको? एमसिसी कसरी संविधान भन्दा माथि हुन्छ?
एमसिसी लागू भएपछि अमेरिकी कानुन मान्नुपर्छ भनेपछि कुरो त्यही भयो नि त।
अमेरिकी कानुन मान्नुपर्छ भन्ने कहाँ लेखेको छ? लेखेको कुरा पो मान्नुपर्छ त।
खै, मान्छे एमसिसी पास भएपछि अमेरिकी सेना आउँछ भन्छन्, तपाईँ होइन भन्नुहुन्छ।
ल ल, अहिले यो चिया खानु, साँचो कुरा मै बताइदिउँ।
लौ, यी भाउजूलाई साँचो कुरा आउँदो?
होइन, किन उडाउन खोजेको? भन्नु त भाउजू, साँचो कुरा चाहिँ के हो?
मैले भनेको पनि पत्याउनुहुन्न होला, त्यसैले साँचो कुरा थाहा पाउन नेपाल सरकारको विकास समिति एमसिएको वेबसाइटमा राखेको सम्झौता पढ्नुहोस् न।
त्यही त,
नेपाल सरकारको विकास समिति एमसिए नेपालको वेबसाइटमा एमसिसी बारे सबै सूचना, जानकारी र सम्झौता राखिएका छन्। त्यही पढेर थाहा पाएको मैले।
एमसिसी बारे जानकारी पाउनका लागि एमसिए नेपालको वेबसाइट www.mcanp.org खोलेर पढौं। वेबसाइटमा नभएका सूचना चाहिए, प्रश्न लेखेर info@mcanp.org मा इमेल पठाऊ।
एमसिसी द्वारा जारी जन जानकारी।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। पछिल्लो 24 घण्टामा 224 जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै अहिलेसम्म संक्रमितको संख्या 19,771 पुगेको छ। काठमाडौँ उपत्यकामा 38 जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँमा 32 जना, ललितपुरमा 5 जना र भक्तपुरमा 1 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो 24 घण्टामा 151 जनाले कोरोनालाई जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार ब्रिफिङमा थप 151 जना कोरोना संक्रमित निको भएका जानकारी दिएको हो। नेपालमा अहिलेसम्म 14,399 जनाले कोरोनालाई जितिसकेका छन्। यस्तै अहिले नेपालमा 5,316 सक्रिय संक्रमित छन्। आज 10,768 जनाको पीसीआर विधि मार्फत परीक्षण भएको छ। अहिलेसम्म 3,75,416 जनाको परीक्षण भएको छ भने 12,111 जना क्वारेन्टिनमा रहेका छन्। यस्तै पछिल्लो समय 6 जिल्लामा कोरोना देखिएको छैन। भोजपुर, संखुवासभा, काभ्रे, रसुवा, मनाङ र मुस्ताङमा कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो। यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखा मा राम शाहपथका दुईजना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूलाई आज संक्रमण पुष्टि भएको महाशाखाका प्रवक्ता वामदेव गौतमले बताउनुभयो। आजै प्रहरी प्रधान कार्यालय नक्सालका थप 18 जना प्रहरीमा पनि कोरोना देखिएको छ। अहिलेसम्म नक्सालका 72 जना प्रहरीलाई संक्रमण पुष्टि भएको छ। संक्रमित 72 जनाकै सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा उपचार भइरहेको छ।
यसैबीच थप 4 जना कोरोना संक्रमितको ज्यान गएको छ। ज्यान गुमाएका 4 जना पर्साका हुन्। पर्सा वीरगंज महानगरपालिका 11 घर भई अहिले ललितपुरको थसीखेल बस्ने 65 वर्षकी एक महिलाको आज पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। यस्तै पर्साका वीरगंज महानगरपालिका 11का 56 वर्षका पुरूषको गैराती 11 बजे ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मुटुको रोगी उहाँको आईसीयू र भेन्टिलेटरमा राखेर गण्डक अस्पतालमा उपचार भइरहेको थियो। उहाँलाई गएको 6 गते कोरोना पुष्टि भएको थियो। यस्तै वीरगंज महानगरपालिका 16का 35 वर्षका अर्का पुरूषको हिजो बेलुका ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। गएको 5 गते उहाँ अस्पताल भर्ना हुनुभएको थियो। उहाँलाई ज्वरो र श्वास प्रश्वासको समस्या देखिएको थियो। यस्तै वीरगंज महानगरपालिका 2 छपकैयाका 65 वर्षका अर्का एक पुरूषको पनि कोरोनाका कारण ज्यान गएको छ। उहाँको निधनपछि कोरोनाको परीक्षण गरिएको थियो। परीक्षणमा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो। यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या 56 पुगेको छ।
कोरोना भाइरसको जोखिम बढ़ेको भन्दै स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयको प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो सिराहामा आम सभा भएको र काठमाडौँ उपत्यकामा समेत साना खालका सभाहरू भइरहेको भन्दै त्यसले कोरोना संक्रमण फैलाउने जोखिम बढ़ेको बताउनुभयो। उहाँले हरेक दिन कोरोनाबाट बस्नुपर्ने कुराको जानकारी गराए पनि पालना नहुनु दुःखद भएको भन्दै यसले जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउन सक्ने बताउनुभयो। डाक्टर गौतमले खुल्ला सीमा नाकामा आवत जावत नरोकिएको पनि बताउनुभयो। उहाँले केही दिन अघि भारतबाट उखलडुङ्गा पुर्याइएका 21 जना कामदार मध्ये 18 जनामा कोरोना संक्रमण पुष्टि भएको पनि बताउनुभयो। मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले अहिले अग्र पंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र समूहमा बस्नेमा जोखिम बढ़ेको भन्दै सुरक्षा सावधानी अपनाउन आग्रह गर्नुभयो।
समूहमा बस्नेहरूलाई अहिले COVID-19 को संक्रमण बढ़िरहेको छ। यसको उदाहरण चाहिँ प्रहरीहरूमा पोजिटिभ आउनु, स्वास्थ्यकर्मीहरूमा पोजिटिभ आउनु, समूहमा बस्ने मान्छेहरूलाई पोजिटिभ आएको छ र धेरै जनसम्पर्क हुने मान्छेहरूमा चाहिँ कोरोनाको दर बढ्दो छ र जनस्वास्थ्यका मापदण्डहरू अपनाउने कुरा हामीले भनिरहेका छौं। यदि हामीले जनस्वास्थ्यका मापदण्ड अपनाएनौं भने काठमाडौँमा बढ्दै गरेको, देशमा बढ्दै गरेको COVID-19 का बिरामीहरूले अस्पतालका बेडहरू नपाउने, आईसीयूहरू नपाउने पनि समस्या पर्न सक्छ। यो कुरा हामीले एन्टिसिपेट गरेको छौं र यसको लागि पनि सम्बद्ध सबै ले ध्यान दिनुहुन म अनुरोध गर्दछु।
यस्तै उहाँले मास्क नलगाइकन हिँडुल गरेको पाइएकाले त्यसो नगर्न पनि आग्रह गर्नुभएको छ।
जतासुकै भीड़भाड़ नगरौं, एक अर्को व्यक्ति बीच कम्तीमा 2 मिटर टाढा बसौं, हात मिलाउने र अंकमाल गर्नुको साटो टाढैबाट मुखले बोलेर आफ्नो संस्कार अनुसार नमस्कार गरौं। यातायातका साधनमा, कार्यालयहरूमा, पसलहरूमा, अस्पतालमा जहाँ जाँदा पनि नाक मुख राम्ररी छोपिने गरी मास्कको प्रयोग गरौं। मास्कलाई सकेसम्म हातले नछुऊ। लगाउँदा वा फुकाल्दा मास्कको डोरीमा समाएर लगाउने र फुकाल्ने गरौं। बेला बेलामा साबुन पानीले कम्तीमा 20 सेकेन्डसम्म मिची हात धोऊ। घरभित्र वा कार्यालय पस्दा ढोका खोलेपछि, खाना खानु अघि, दिसा पिसाब गरेपछि साबुन पानीले हात राम्रोसँग धोऊ। जथाभावी नथुकौं। हातले नाक मुख आँखा वा अनुहारमा नछौं।
कोरोना भाइरसको उच्च जोखिम बढ़दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जलेश्वर नगरपालिकामा 5 दिनको लागि निषेधाज्ञा जारी गरेको छ। आज राति 11 बजेदेखि लागू हुने गरी जलेश्वर नगरपालिका भरिमा निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा लागू भएको समय अवधिभरमा नेपाल राजपत्रमा तोकिएको आवश्यक सेवाहरू बाहेकको कुनै पनि गतिविधि नगर्न र नगराउन निर्देशन दिएको प्रमुख जिल्लाधिकारी कृष्ण बहादुर कटुवालले बताउनुभयो। महोत्तरीमा अहिलेसम्ममा 863 जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको ज्यान गएको छ। यस अवधिमा 344 जना उपचारपछि निको भएका छन्। यस्तै विराटनगर महानगरपालिकाले आज रातीदेखि लागू हुने गरी लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिएको आशंका गर्दै रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गर्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ। लकडाउन आज राति 12 बजेदेखि साउन 30 गते राति 12 बजेसम्म कायम हुनेछ। निर्णय उल्लंघन गर्नेलाई कानून अनुसार कार्यवाही गर्ने मोरङका निमित्त प्रमुख जिल्लाधिकारी ध्रुव बहादुर खड्काले बताउनुभयो।
सरकारले काठमाडौँ उपत्यकाभित्र नै सबै नाकामा राति आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ। उपत्यका भित्रिएका धेरै नागरिकमा कोरोना संक्रमण भएको पाइएपछि सरकारले गैरातीदेखि नै लागू हुने गरी उपत्यकाभित्र नै सबै नाकामा राति आवागमनमा पूर्ण रूपमा रोक लगाएको हो। गृह मन्त्रालयले सूचना निकालेर बेलुकी 7 बजेदेखि बिहान 7 बजेसम्म 12 घण्टा उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरेको जानकारी दिएको छ। यस्तै काठमाडौँ उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालय पनि अत्यावश्यक काम बाहेकका लागि एक जिल्लाबाट अर्को जिल्लामा जान मिल्ने गरी दिइने गाड़ीको पास जारी नगर्न र पास बिनाका गाड़ीलाई जिल्लामा प्रवेश नदिन पनि निर्देशन दिएको छ। तर सरकारले लकडाउन गर्ने भने पनि उपत्यकाभित्र नै बाहिरिने क्रम भने चलिरहेको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी गरिने सबै किसिमका गाड़ी पास अर्को सूचना नभएसम्मका लागि बन्द भएको छ। काठमाडौँमा कोरोना भाइरसको महामारी फैलिरहेको र समुदाय स्तरमा समेत संक्रमण पुष्टि हुन थालेपछि उपत्यका प्रवेशमा कडाई गर्दै जिल्लाबाट जारी गरिने पास खारेज गरेको हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बढी भन्दा बढी डेटा पाउनुस् पहिलो रिचार्जमा छ बोनस। बढी भन्दा बढी डेटा पाउनुस् पहिलो रिचार्जमा छ बोनस। ब्यालेन्स गयो कता पनि बोनस बोनस। बढी भन्दा बढी डेटा, बढी भन्दा बढी डेटा, ब्यालेन्स गयो कता पनि बोनस। प्रस्तुत छ बढी भन्दा बढी डेटा भएको एनसेल को नयाँ सजिलो सिम मात्र 900 रुपैयाँमा। खरिद गर्न आजै एनसेल सेन्टर वा नजिकैको आधिकारिक विक्रेताकोमा जानुहोस्।
ह्याप्पी डेटा टु यु एनसेल, आज भोलि सधैँ सँगै।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
सुनिश्चित भविष्य मात्र होइन बचत, आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो। बचत बचत गरौँ, बचत गरौँ, बचत गरौँ, बचत गरौँ।
धेरै छन् बचतका खुसीहरू, बचत गरौँ। ग्लोबल आइएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 224 जना थपिएसँगै कोरोना संक्रमितको संख्या 19,771 पुग्यो। अहिलेसम्म 14,399 कोरोनालाई जिते, 56 जनाको ज्यान गयो। सावधानी नअपनाउँदा कोरोनाको जोखिम झन बढ़्यो। महोत्तरीको जलेश्वर नगरपालिकामा निषेधाज्ञा, विराटनगरमा लकडाउन, अग्रपंक्तिमा काम गर्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँगै समूहमा संक्रमण बढ्दो लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। कोरोनाको जोखिम बढ़दो छ। कोरोना संक्रमणबाट जोगिन शहर बजार र वैदेशिक रोजगारीबाट फर्किएकाहरू गाउँघरमा छन्। कोरोनाले देशभित्र र बाहिर रोजगारी गुमेपछि अबको रोजीरोटीका लागि विकल्प के हुन सक्ला त? धेरै सोचमग्न छन्। गाउँघरमै बसेर व्यावसायिक रूपमा कृषिका काम शुरू गर्ने धेरैको सोच पनि छ। कोरोना महामारी र जोखिमले युवाहरूलाई देशभित्रै अवसर खोज्ने, उत्पादन बढ़ाउने र आमदानी गर्नुपर्ने बाध्यता नै सिर्जना गरेको छ। यसरी कृषिमा लाग्ने योजना बनाएका युवालाई खेतीबाली र पशुपालनमा मुख्य अवसर के कस्ता छन् त? थप जानकारी सहित मदन पौड्याल।
कोरोना महामारीपछि विगतमा बाँझो रहेका खेतबारी खनिखोसरी गर्ने अवसर आएको छ। गाउँघर शहर बजार जहाँ बसे पनि खाद्यान्न नभई हुँदैन, त्यसैले खेतीबाली र पशुपालन आमदानीका स्रोत बन्न सक्छन्। नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक मनोज ठाकुर।
नयाँ इन्टरप्राइजहरू जस्तै अब प्लास्टिक टनेल बनाएर त्यसमा चाहिँ तरकारी खेतीहरू गर्ने, कम लगानीमा जस्तै बाख्रा पालन, बंगुर पालन, माछा पालनका कुराहरू छन्, त्यस्तै बयर बाख्राका कुराहरू छन्, विविध चाहिँ तपाईँका प्रविधिहरू चाहिँ हामीले विकास गरेका छौँ। त्यतातिर चाहिँ किसानहरूलाई चाहिँ हामीले अलिकति खास गरिकन युवा समुदायलाई, किनभने युवा समुदायले जबसम्म यसमा राम्रो आमदानी र उसले राम्रो भविष्य देख्दैन तबसम्म चाहिँ हामीले आकर्षण गर्नलाई युवाहरूलाई गाह्रो हुन्छ, र खास गरिकन युवा र महिलाहरूलाई चाहिँ हामीले आकर्षण गर्नलाई यस्ता किसिमका प्रविधिहरू थुप्रै विकास गरेका छौँ।
सरकारले कृषि उत्पादनमा आत्मनिर्भर गराउन, खाद्य सुरक्षा कायम गर्ने, दूध तरकारी र मासुजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर हुने गरी कार्यक्रम सञ्चालन गर्ने बजेट वक्तव्यमै घोषणा गरेको छ। सरकारले दिने अनुदान लिएर तरकारी, फलफूल उत्पादन, बिउ बिजन उत्पादन, प्रशोधन तथा भण्डारण, पुष्प व्यवसाय, पशुपालन, मत्स्य पालन, मौरी पालन, उखु खेती, चिया कफी अलैची खेती, अदुवा बेसार खेती, रेशम खेती उत्पादन तथा प्रशोधन जस्ता काम गर्न सकिन्छ। यी अन्नबाली, नगदे बाली, तरकारी, फलफूल खेती तथा पशुपालन गर्न प्रक्रिया पुर्याएर ऋण लिन सकिन्छ। विदेशबाट फर्केका युवालाई बेरोजगार नबस्न बरु पशुपालनका काम थाल्न नार्क अन्तर्गतको राष्ट्रिय पशु स्वास्थ्य अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक दोजराज खनालको सल्लाह छ।
चेतनाको स्तर पनि वृद्धि भएको छ, दुग्धजन्य पदार्थहरूको सेवन गर्नुपर्ने, मासुजन्य प्रोटिनहरूको सेवन गर्नुपर्ने कुराहरू सबलाई टक्कारो महसुस भएको छ, अनि त्यसले गर्दा बजारको पनि प्रशस्त भन्न त्यति गाह्रो छैन। हाम्रो उत्पादित दुध, मासु, फलफुल, फुल, अन्डा, अन्डाहरू यी सबैलाई सहिलेसँग बजार पनि पाउन सकिन्छ।
उत्पादनलाई बढाउन र बजारसम्म पुर्याउन आधुनिक प्रविधिको प्रयोग गर्न विज्ञको सुझाव छ। उत्पादन भएका सामग्री घर घरमा पुर्याउन अनलाइन प्रविधि पनि सहयोगी बन्न सक्छ। कोरोनाको संक्रमण हटेपछि पनि यी व्यवसायलाई निरन्तरता दिन सकिन्छ। नार्कले हरेक सोमबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म सञ्चालन गर्दै आएको किसान कल सेन्टर 1135 सम्पर्क गरी आवश्यक सोधीखोजी गर्न सकिन्छ। फेरि नार्क अन्तर्गत राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक मनोज ठाकुर।
प्रत्येक सोमबार हामीले चाहिँ किसान कल सेन्टर चलाउँछौँ, जसको चाहिँ टोल फ्री नम्बर हो 1135। त्यसमा फोन गरेर यहाँहरूलाई चाहिँ आफूलाई नयाँ कुरा चाहिँ केही चाहिँ त्यस्तो इन्टरप्राइजहरू सुरुवात गर्न खोज्दै हुनुहुन्छ भने हामीलाई फोन गर्नुहोस्, हामीलाई सम्पर्क गर्नुहोस्, र यो नम्बरमा सम्पर्क गर्दा तपाईँलाई पैसा लाग्दैन र हाम्रा विज्ञ साथीहरूले यहाँहरूलाई चाहिँ सल्लाह दिनुहोला। हाम्रा अनुसन्धानका विभिन्न केन्द्रहरू छन्, त्यहाँ पनि यहाँहरूले चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। आफूले चाहिँ केही कुरा चाहिँ गर्न खोजेका कृषिमा, पशुमा या मत्स्य विकासमा त्यस्ता कुराहरू चाहिँ यहाँहरूले सोझै चाहिँ प्रश्न गर्न सक्नुहुन्छ, जानकारी लिन सक्नुहुन्छ।
कोरोना महामारी र जोखिमपछि युवालाई देशभित्रै आमदानी गर्ने अवसरको रूपमा खेतीबाली र पशुपालन मुख्य विकल्प बारेको रिपोर्टसँगै अब फेरि खबरकै सिलसिला। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भदौ 1 गतेदेखि नयाँ सेवा सुविधा सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताउनु भएको छ। कोरोनाका कारण 4 महिनासम्म विमानस्थल बन्द रहँदा धेरै पूर्वाधार निर्माण भएको मन्त्री भट्टराईले बताउनुभयो। विमानस्थलको निरीक्षण गर्दै मन्त्री भट्टराईले विमानस्थलको धावन मार्ग 300 मिटर बढाइएकाले अब अवतरण र उडान दुवैमा थप सुरक्षा कायम हुने बताउनुभयो। लकडाउनको अवधिमा विमानस्थलमा पार्किङ स्थल पनि थपिएका छन्, जसले गर्दा आकाशमा जहाज होल्ड गर्नुपर्ने अवस्थालाई केही हदसम्म कम गर्ने विश्वास समेत मन्त्री भट्टराईले गर्नुभएको छ। उहाँले भौतिक दूरी कायम गरी विमानस्थल सञ्चालन गर्ने विषयमा आवश्यक तयारी पूरा गर्न विमानस्थल प्रशासनलाई निर्देशन समेत दिनुभएको छ।
प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको 4G सेवा विस्तारको काम निर्धारित समयमा सम्पन्न हुन नसक्नुको कारण समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। नेपाल टेलिकमको सेवा प्रभावकारिता सम्बन्धमा छलफल गर्न बसेको समिति बैठकले टेलिकमको 4G सेवा विस्तार निर्धारित समयभित्र सम्पन्न हुन नसक्नुको कारण 7 दिनभित्र समितिमा उपलब्ध गराउन संचार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिएको हो। टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी नभएको जनगुनासो आएकाले गुणस्तरीय र नागरिकले अपेक्षा गरे अनुरूप सेवा विस्तार गर्नका लागि कार्ययोजना तयार गरी 30 दिनभित्र समितिमा पेश गर्न समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ।
यसैबीच अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवड़ाले नेपाल टेलिकमलाई रणनीतिक साझेदार चाहिएमा त्यो निर्णय टेलिकमको बोर्ड बैठकले गर्नुपर्ने बताउनु भएको छ। अरू निजी कम्पनीले आज निर्णय गरेर भोलि कार्यान्वयनमा जाने गरे पनि सरकारी लगानी भएका संस्थामा सार्वजनिक खरिद ऐनका कारण त्यो अवस्था नभएको उहाँको भनाइ थियो। संशोधनका क्रममा रहेको खरिद ऐनले व्यावसायिक संस्थाका लागि फरक व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ। यस्तै नेपाल दूरसंचार संस्थानका अध्यक्ष पुरूषोत्तम खनालले टेलिकमको टावर सञ्चालन विद्युत नहुँदा समस्या हुने गरेको बताउनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
याद गरौं त, पहिला हामी घरमा नयाँ मान्छे आउन लाग्दा लिन जान्थ्यौ, गाउँका सबै घर देखाउँथ्यौ, मान्छे चिनाउँथ्यौ, गाउँका बारेमा साना कुराहरू सुनाउँथ्यौ, घरका सानादेखि ठूलासम्म सबैलाई भेटाउँथ्यौ। पछि त्यो मान्छे जाँदा गाउँ नै चिनेर जान्थ्यो। हो ठ्याक्कै त्यस्तै कोरोना पनि अहिले गाउँ र सहरको चोकमा कुरेर बसेको छ। कोही आएर गाउँको बाटो देखाउँछ कि भनेर पहिला गाउँ आउने मान्छे खुसी लिएर आउँथ्यो, अहिले कोरोना आँसु दिएर जाने दाउमा छ। तर आशा छ तपाईँ कोरोनालाई बाटो देखाउन जानुहुन्न भन्ने के कसो।
सार्वजनिक हितका लागि सिप्रदी र टाटा मोटर्स नेपाल।
अफिसको खर्च बढाउनु भयो जस्तो छ राधेश्यामजी, किन ल्याउनु भएको पर्दैन थियो नि नयाँ कुर्सी।
पैसाको त के कुरा भयो र सर, हजुर दिन रात हाम्रै लागि खटिनुहुन्छ, अनि हजुर बस्ने कुर्सी अलि गतिलो राम्रो चाहिएन।
ए राधेश्यामजी, भिवनको पो कुर्सी ल्याउनु भएको?
अनि कुर्सी राम्रो भएन भने त मेरो दण्डमा समस्या हुन्छ नि सर।
V-Bone Ergonomics Chair Experience Center.
सम्पर्क 9810-90-146, 9810-90-146.
V-Bone, change your perception.
खुशी छ जहानी सबको मनमा माया, त्यही माया सँगै छ यति गहिरो यो नाता। विश्वास यो तोड्दैन, साथ दिन्छ सधैँ।
यसरी नै हजारौंको मुहारमा खुशी र सन्तुष्टिको उज्यालो छर्दै, खुशियाली बाँड्दै,
प्रभु बैंक विश्वास छर्दै, विश्वास जित्दै अघि बढ्दै।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। 14.5 किलो चाँदी र 0.5 किलो सुन प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ। नवलपरासी पूर्वबाट पक्राउ परेका 3 जना र काठमाडौँबाट पक्राउ परेका 1 जनामाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी सुनिल कुमार यादवले जानकारी दिनुभयो।
गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयसँग गरेको कार्य सम्पादन सम्झौताको 100% परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ।
महोत्तरीको जलेश्वरबाट 19,50,000 रूपियाँ सहित 2 जना पक्राउ परेका छन्।
पश्चिम म्याग्दीको बाढ़ी पहिरो प्रभावित क्षेत्रमा 20 दिनदेखि खानेपानीको समस्या भएको छ। धौलागिरी गाउँपालिका 6, मराङ मालिका गाउँपालिका 7, बीम र बेनी नगरपालिका 2, बगर फाँटमा पहिरोले खानेपानीको मुहान पुरिएपछि खानेपानीको समस्या भएको हो।
झापाको गौरादह आसपासका किसानले पालेका गाईवस्तुमा नयाँ रोगको संक्रमण देखा परेको छ। दुई हप्तादेखि गौरादह सहित कमल गाउँपालिकाका गाईवस्तुको शरीरमा फोका भएर घाउ हुने, शरीरमा डावर आउने, ज्वरो आउने जस्ता समस्या देखिएका हुन्।
विराटनगरमा फेरि दुई हप्ता लकडाउन शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेर रविन्द्र कुंवर लेख्नुहुन्छ। सरकारले हतार हतार लकडाउन खुलायो अनि हामी नागरिकले पनि व्यवस्था गर्यौं। सरकार यो महामारीप्रति गम्भीर देखिँदैन, रोकथामका ठोस नीति कार्यक्रम ल्याउन पर्यो। प्रहरी हेडक्वार्टरका थप 18 जनामा कोरोना पुष्टि, संक्रमित प्रहरीको संख्या 72 पुग्यो शीर्षकको खबरमा रमिता पाखरिन तामाङ लेख्नुहुन्छ। अब नक्साल क्षेत्र असुरक्षित हुँदैछ, सबै सतर्क बनौ। काठमाडौँका विभिन्न ठाउँबाट इनफ इज इनफका अभियन्ता पक्राउ परेका खबरमा जयराम दाहालको प्रतिक्रिया छ। युवाहरू आन्दोलन कहिलेसम्म गर्ने, बरु श्रमदान गर, जिन्दगीभरि कसैको मनमा बस्नेछौ। अनि चाँदीमा सुनको जलप लगाउने कालीगढ़ तारेकमा छुटे शीर्षकको खबरमा कृष्ण पाठक व्यङ्ग्य गर्नुहुन्छ। तस्करलाई सुन थोरै भएर होला चाँदीमा सुनको जलप लगाएको कि प्रशासनको आँखामा छारो हालेको। विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी दिपा तिमल सिन्हा। नेपाल दर्पणमा अब विदेशको खबर। दक्षिण सुडानमा 13 लाख बाल बालिका कुपोषणको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले दक्षिण सुडानमा 5 वर्ष मुनिका 13 लाख बाल बालिका कुपोषणको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको हो। कुपोषणको उच्च जोखिममा रहेका बाल बालिका मध्ये धेरै बाल बालिका पर्याप्त स्तनपान गर्न नपाएर कुपोषित भएका बाल बालिका रहेका तथ्याङ्कले जनाएको छ। कुपोषणको जोखिममा रहेका बाल बालिकालाई सहयोगको आवश्यकता रहेको दक्षिण सुडानका लागि युनिसेफका प्रतिनिधि मोहम्मद एग योयाले निकाल्नु भएको विज्ञप्तिमा उल्लेख छ। यस्तै बाल बालिकालाई अत्यावश्यक न्यूनतम स्तनपानका लागि आमाहरूलाई पनि सहयोग गर्ने युनिसेफले आग्रह गरेको छ।
ताइवानका पूर्व राष्ट्रपति ली तेङ हुईको 97 वर्षको उमेरमा निधन भएको छ। ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उहाँको महत्वपूर्ण भूमिका रहेको बीबीसीले जनाएको छ। ताइवानमा उहाँलाई लोकतन्त्रको पिता समेत भनेर चिनिन्छ। शरीरको भित्री अंगले काम गर्न छोडेपछि उहाँको निधन भएको डाक्टरहरूले बताएका छन्। गएको फेब्रुअरीमा घाँटीमा खाना अड्किएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा झण्डै 6 महिनासम्मको उपचारपछि उहाँको निधन भएको हो। पूर्व राष्ट्रपति सन् 1988 2000 ताइवानको राष्ट्रपति हुनुहुन्थ्यो। उहाँको कार्यकालमा चीनसँगको सम्बन्ध तिक्ततापूर्ण रहेको थियो।
नेपाल दर्पणमा अब खेल खबर। राष्ट्रिय फुटबल टीमका सदस्यले काठमाडौँ प्रवेश गरेको 5 दिनपछि मात्रै कोरोना भाइरसको पीसीआर परीक्षण गर्न पाउने भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले काठमाडौँ प्रवेश गरेको 5 दिनपछि मात्र खेलाड़ीको कोरोना परीक्षण हुने जनाएको हो। एन्फाले राष्ट्रिय टीमको प्रशिक्षण शुरू गर्ने लक्ष्यसहित क्याम्पमा रहेका खेलाड़ीलाई काठमाडौँ बोलाएको छ। एन्फाले भदौ 1 गतेदेखि राष्ट्रिय टीमको प्रशिक्षण शुरू गर्ने तयारी गरेको छ।
नेपाली कांग्रेसले सागका स्वर्ण विजेता खेलाड़ीलाई सम्मान गरेको छ। कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा एक कार्यक्रम गरी 13 दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण विजेता खेलाड़ीलाई नगद सहित सम्मान गरेको हो। खेलाड़ीहरूलाई सम्मान गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले खेलाड़ीका लागि उचित तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताउनुभयो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
224 जना थपिएसँगै कोरोना संक्रमितको संख्या 19,771 पुग्यो। अहिलेसम्म 14,399 कोरोनालाई जिते 56 जनाको ज्यान गयो।
सावधानी नअपनाउँदा कोरोनाको जोखिम झन बढ्यो। महोत्तरीको जलेश्वर नगरपालिकामा निषेधाज्ञा, विराटनगरमा लकडाउन। अग्रपंक्तिमा काम गर्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँगै समूहमा बस्नेलाई संक्रमण बढ्दो।
कोरोना महामारी र जोखिमपछि युवालाई देशभित्रै आमदानी गर्ने अवसर, खेतीबाली र पशुपालन मुख्य विकल्प।
दक्षिण सुडानका 13 लाख बाल बालिका कुपोषणको उच्च जोखिममा स्तनपान गराउने आमालाई सहयोग गर्न युनिसेफको आग्रह।
र काठमाडौँ आएको 5 दिनपछि मात्रै खेलाड़ीको कोरोना परीक्षण हुने।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सशिन्द्र गौतमसँगै हामी मल्लिका थापा र टेकमान साक्य विदा हुन्छौ। लकडाउन हटे पनि कोरोनाको जोखिम कायमै रहेकाले सुत्नु अघि पनि साबुन पानीले मिची मिची 20 सेकेन्डसम्म हात धुन नबिर्सिनुहोला। नमस्कार।